رب العالمین والصلاة والسلام على محمد الامین فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم۔ خواتین و حضرات، علت و حرمت کی بحث میں ہم نے یہ دیکھا کہ اللہ تعالیٰ کی شریعت کا وہی عمومی اصول روبہ عمل ہوا ہے جو شریعت کے تمام احکام میں روبہ عمل ہے، یعنی ایک وہ ہدایت ہے جو اللہ تعالیٰ نے ہمیں ہماری فطرت میں دی ہے، اور اس ہدایت کی اگر ہم کبھی خلاف ورزی کرتے ہیں اور اللہ کا پیغمبر موجود ہو، صالحین موجود ہوں، تو وہ اس پر انسان کو متبع کرتے رہتے ہیں۔ یہ چیز شریعت کے دائرے کی چیز نہیں، کیونکہ انسان کی فطرت کا معاملہ جبلت کا نہیں ہے کہ وہ اس کی خلاف ورزی نہیں کر سکتا، وہ اس کی خلاف ورزی کرتا ہے، اور بعض اوقات اس کی خلاف ورزی کے اسباب اس کے تمدن میں، اس کے تاریخی پس منظر میں، اس کی روایات میں ہوتے ہیں۔ اس کا نتیجہ یہ نکلتا ہے کہ انبیاء علیہ السلام کی طرف سے توجہ دلانے کی ضرورت پڑتی ہے، لیکن جہاں تک اللہ کی شریعت کا تعلق ہے وہ بالکل ایک الگ چیز ہے۔ یعنی شریعت تو اپنی اصل اساس پر قائم ہوتی ہے، انسانوں کو بحثیت مجموعی ان کی عقل و فطرت کے تقاضوں کے بعد کیا رہنمائی درکار ہے، تو وہاں اللہ تعالیٰ یہ رہنمائی فرماتے ہیں۔ تو ہم نے یہ دیکھا کہ قرآن مجید نے جب یہ کہا کہ اللہ کی شریعت میں تو کبھی کوئی پانچویں چیز ممنوع نہیں ہوئی، ہمیشہ سے یہ چار ہی چیزیں ممنوع ہوئیں۔ چنانچہ جس آیت کا ہم نے سورہ انعام میں ترجمہ کیا، اس میں بھی یہ دیکھیے کہ کل ما لا اجد فی ما اوحی الیہ، یعنی مجھے جو وحی کی گئی ہے، جو الہام کیا گیا ہے، جو اللہ تعالیٰ کی رہنمائی مجھے دی گئی ہے، جو شریعت مجھ پر نازل ہوئی ہے، اس میں تو اس کے علاوہ کسی چیز کا کوئی ذکر نہیں۔ لیکن اس کے یہ معنی نہیں ہے کہ انسانی فطرت کے ممنوعات یہ اس میں داخل نہیں ہوں گے، وہ اپنی جگہ موجود رہیں گے۔ اس بحث کو ہم اب آخر تک پڑھ لیتے ہیں، اس لیے کہ اس میں کوئی مزید چیز ایسی نہیں ہے جس کی وضاحت کی ضرورت ہو۔ البتہ جو دو سوالات سامنے آئے ہیں ان پر میں اس کے بعد مختصر سی گفتگو کروں گا۔ تو میں نے یہ لکھا ہے کہ سور انعام کی قسم کے بہائم میں سے ہے، لیکن درندوں کی طرح گوشت بھی کھاتا ہے، پھر اسے کیا کھانے کا جانور سمجھا جائے یا نہ کھانے کا؟ وہ جانور جنہیں ہم ذبح کر کے کھاتے ہیں اگر تزکیے کے بغیر مر جائیں تو ان کا حکم کیا ہونا چاہیے؟ انہی جانوروں کا خون کیا ان کے بول و براز کی طرح نجس ہے یا اسے حلال و طیب قرار دیا جائے گا؟ یہ اگر خدا کے سوا کسی اور کے نام پر ذبح کر دیا جائیں تو کیا پھر بھی حلال ہی رہیں گے؟ ان سوالوں کا کوئی واضح اور قطعی جواب چونکہ انسان کے لیے دینا مشکل تھا، اس لیے اللہ تعالیٰ نے اپنے نبیوں کے ذریعے سے اسے بتایا کہ سور، خون، مردار اور خدا کے سوا کسی اور کے نام پر ذبح کیے گئے جانور بھی کھانے کے لیے پاک نہیں ہیں۔ یعنی اصل اصول وہی ہے، پاکیزگی، چیز کا طیب للطعام ہونا، کھانے کے لیے پاکیزہ ہونا۔ یہاں اس کی ظاہری نجاست زیر بحث نہیں ہے، کھانے کے لیے پاکیزہ ہونا، اور انسان کو ان سے پرہیز کرنا چاہیے۔ جانوروں کی حلت و حرمت میں شریعت کا موضوع اصلاً یہ چار ہی چیزیں، یعنی شریعت نے جانوروں کی حلت و حرمت میں جس چیز کو موضوع بنایا ہے، جس پر شریعت نے اپنا نقطہ نظر واضح کیا ہے، جسے اللہ تعالیٰ نے اپنے نبیوں کے ذریعے سے انسانوں کی ہدایت کے لیے متعین فرمایا ہے، وہ یہ چار ہی چیزیں۔ چنانچہ قرآن نے بعض جگہ کل لا اجدو فیما اوہیہ الیہ اور بعض جگہ انما کے الفاظ میں پورے حصر کے ساتھ فرمایا ہے کہ اللہ تعالیٰ نے جانوروں کی حلت و حرمت کے باب میں صرف یہی چار چیزیں حرام قرار دی۔ یعنی اس انما کی وجہ یہ ہے، کل لا اجدو فیما اوہیہ الیہ کی وجہ یہ ہے، یہ سبب ہے جس کو سامنے رکھ کر اللہ تعالیٰ نے یہ حصر کا اسلوب اختیار کیا ہے کہ میری شریعت میں تو بس یہی چار چیزیں ممنوع ہیں، باقی تمہاری فطرت ہے، ان کی بنیاد کے اوپر اصول بھی واضح کر دیے ہیں۔ مثلاً یہ کہہ دیا کہ طیبات ہی حلال ہیں، یہ کہہ دیا کہ خبائث سے اجتناب کرنا چاہیے، یہ کہہ دیا کہ اوہلت لکم بہیمۃ الانام، یعنی جانوروں میں تمہارے ہاں بہائم کی قسم کے انعام ہی حلال ہیں۔ یہ باتیں دوسرے مقامات پر واضح کر دیں گے، یہ فطرت کا بیان ہے، بحث پیدا ہوئی ہے تو بیان کر دیا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے بھی اسی طریقے سے اگر یہ محسوس کیا کہ لوگوں میں کوئی اشتباہ اس فطری چیز کے بارے میں پیدا ہو رہا ہے تو اسے واضح کر دیا، بس۔ یعنی غلطی کہاں ہوئی ہے، غلطی یہاں ہوئی ہے کہ ممنوعات فطرت کو ممنوعات شریعت سمجھ کر اس فہرست میں لوگوں نے خیال کیا کہ پیغمبر نے اضافہ کر دیا، در حال کہ یہ چیز نہیں. تو اس کے بعد قرآن مجید کی وہ آیات ہیں جو اس سے پہلے میں پڑھ چکا ہوں اور ان کا ترجمہ بھی آپ کو سنا چکا ہوں. بعض روایتوں میں بیان ہوا ہے کہ نبی صلی اللہ علیہ وسلم نے کچھلی والے درندوں، چنگال والے پرندوں اور پالتو گدے کا گوشت کھانے سے منع فرمایا ہے. یہ روایتیں مسلم میں بھی ہیں اور بخاری میں بھی، ان کا حوالہ نیچے دے دیا گیا ہے. اوپر کی بحث سے واضح ہے، اوپر کی بحث سے واضح ہے کہ یہ اسی فطرت کا بیان ہے جس کا علم انسان کے اندر بدیت کیا گیا ہے. یعنی یہ بحث اگر پوری طرح سمجھ لی جائے تو یہ بات واضح ہو جاتی ہے. ہم اگر چاہیں تو ممنوعات کی اس فہرست میں بہت سی دوسری چیزیں بھی اسی علم کی روشنی میں شامل کر سکتے ہیں. یعنی اگر اس وقت ہم ممنوعات کی کوئی فہرست ترتیب دینا چاہیں، وہ ممنوعات جو فطرت کے ممنوعات ہیں، تو جیسے میں نے ابتدا میں بہت سی چیزیں گنوا دیں، تو یہ بڑی مفصل فہرست بن سکتی ہے. بتایا جا سکتا ہے کہ یہ چیزیں تو بھائی ایسی ہیں کہ جن کو آدمی کو نہیں کھانا چاہیے. کتنی واضح چیز ہے بول و براز کی نجاست، کتنی واضح چیز ہے. اس کے لیے شریعت کو کچھ بیان کرنے کی ضرورت نہیں. ہم فہرست بنائیں اگر ممنوعات فطرت کی، تو بیان کر دیں گے کہ یہ چیز بھی ممنوع ہے. لوگوں کی غلطی یہ ہے، یعنی غلطی کہاں سے لگی؟ لوگوں کی غلطی یہ ہے کہ انہوں نے اسے بیان فطرت کے بجائے بیان شریعت سمجھا. غلطی یہاں سے لگی. دراں حالے کہ شریعت کی ان حرمتوں سے جو قرآن میں بیان ہوئی ہیں، اس کا سرے سے کوئی تعلق ہی نہیں ہے کہ اس کی بنیاد پر حدیث سے قرآن کے نسخ یا اس کے مدعا میں تبدیلی کا کوئی مسئلہ پیدا ہو، یعنی مسئلہ اصل میں پیدا ہی نہیں ہوتا. تو یہ چونکہ ان حرمتوں کو دیکھنے کا زاویہ نظر بدقسمتی سے سامنے نہیں آ سکا، تو ہمارے اہل علم اس کو اسی زاویے سے دیکھتے ہیں. جب اس زاویے سے معاملے کو دیکھا جاتا ہے تو پھر ظاہر ہے کہ وہ نازک سوالات پیدا ہوتے ہیں. یعنی یہ سوال پیدا ہوتا ہے کہ قرآن نے تو کہا ہے کہ چار ہی چیزیں ممنوع ہیں، تو یہ کہاں سے آ گئیں؟ یہ سوال پیدا ہوتا ہے کہ ان حرمتوں کا پھر کیا تعلق ہے؟ یہ سوال پیدا ہوتا ہے کہ اگر ان حرمتوں کو مان لیا جائے، اور بظاہر کوئی وجہ نہیں انکار کرنے کی، اس لیے کہ وہ بڑی بدیہی حرمتیں ہیں. یعنی آدمی کیا اس کے بعد یہ دعویٰ کر کے کھڑا ہو جائے کہ گدے کھانا اور شیر کھانا یہ بالکل جائز بات ہے؟ تو یہ چونکہ صورتحال ایسی بن جاتی ہے تو ماننا بھی ناگزیر ہوتا ہے، مسئلے کو حل کرنا بھی ضروری ہوتا ہے. تو انہوں نے اس کے حل کا جو طریقہ اختیار کیا وہ یہ تھا، مسئلے کو اگر اس کے صحیح زاویے سے دیکھا جائے تو میرا کہنا یہ ہے کہ یہ مسئلہ پیدا ہی نہیں ہوتا. یعنی یہ اس معاملے میں پہلی بات. اب اس کے بعد یہ دیکھیے جو آگے ایک بحث پیدا ہوتی ہے، وہ اگرچہ اس وقت میرا موضوع نہیں ہے لیکن میں اس کی طرف اشارہ کر رہا ہوں، وہ باقاعدہ زیر بحث آئے گا اسی کتاب میں جب ہم خور و نوش کی حلت و حرمت کے پورے باب کا مطالعہ کریں گے. وہ مسئلہ یہ ہوتا ہے، اور جس طرح میں نے ابھی آپ کو یہ بتایا کہ اللہ تعالیٰ نے انسان کو جو فطرت دی ہے اس کے لحاظ سے وہ فیصلے کرتا ہے، اپنے اخلاقی معاملات میں بھی فیصلے کرتا ہے اور اپنے جسمانی تزکیہ اور تطہیر کے بارے میں بھی فیصلے کرتا ہے، اور اسی طریقے سے بعض دوسرے عقلی امور کے بارے میں بھی فیصلے کرتا ہے. اللہ کی شریعت کہاں سے شروع ہوتی ہے؟ اب اللہ کی شریعت پیغمبر لے کے آ جاتے ہیں، یعنی شروع تو یہیں سے ہوتی ہے، لے کے آ جاتے ہیں. جب شریعت بیان کی جاتی ہے تو انسان کا مزاج بڑا عجیب واقع ہوا ہے، یعنی وہ اس بیان شریعت کے بعد اس کے عقلی اطلاقات پر سوال کرنا شروع کر دیتا. یعنی یہ ہے انسان کے ساتھ مسئلہ ہے. آپ نے ایک بات بیان کی، اب اس میں کوئی پہلو ایسا ہوگا کہ جس میں سوال پیدا ہوتا ہے. مثلاً دیکھیے، یعنی ہندی کی چندی کرتا ہے، انسان کا یہ مسئلہ ہے. اللہ تعالیٰ نے ایک سادہ اصولی بات بیان کر دی کہ بھائی اگر تم جانور کا تزکیہ کر لیتے ہو، یعنی اس کا خون بہ جاتا ہے، اس طریقے سے اسے ذبح کرتے ہو تو وہ حلال ہے، طیب ہے. لیکن اگر وہ مر جاتا ہے، طبعی موت مر جاتا ہے، تو اس میں چونکہ خون نہیں بہتا، اس کا تزکیہ نہیں ہوتا، اس لیے اسے نہ کھاؤ. یہ سادہ اصولی بات ہے. اب سوال کا کیا پیدا ہونا شروع ہوا کہ ایک تو ہے نا جی مر گیا، اور ایک یہ ہے کہ دیوار پھاندتے ہوئے گر کے مر گیا، یعنی یہ فقہ ہے. سوالات پیدا ہونا شروع ہوئے. اچھا چلیے جی، ایک تو ہوگا مر گیا، ایک اور مسئلہ یہ ہے کہ دو بکروں کے مابین سینگوں کی لڑائی ہو گئی، ایک نے دوسرے کو سینگ مارا اور مر گیا. یعنی اصول کے لحاظ سے سوال پیدا نہیں ہونا چاہیے تھا، لیکن انسان کا مسئلہ یہ ہے کہ جب اس کے سامنے شریعت بیان کی جاتی ہے تو وہ اس کی تنقیح شروع کر دیتا ہے. یہ جو تنقیح کا عمل ہے اس کو قرآن نے موضوع بنایا ہے، اور یہ کہا ہے کہ دیکھو اس وقت قرآن نازل ہو رہا ہے. اگر اس طرح کی تنقیحات میں سوال کرو گے تو جواب دے دیا جائے. یعنی وہ چیزیں جو شریعت کے معاملے میں انسانی عقل پر چھوڑ دی جاتی ہے. یعنی یہ بات کہ جانور اگر چوٹ کھا کے مر گیا ہے, یا جانور اگر دیوار سے گر کے مر گیا ہے, یا سینگ کسی جانور کا لگ گیا ہے اور اس سے وہ مر گیا ہے, تو یہ وہ چیزیں ہیں کہ جن چیزوں کے بارے میں انسانی عقل فیصلے کرتی رہتی ہے. اچھا, اس میں سہولت رہتی ہے. یعنی انسانی عقل کے فیصلے میں دو خوبیاں ہوتی ہیں. ایک چیز تو یہ ہوتی ہے کہ اس میں حرمت اور حلت کے سوالات نہیں پیدا ہوتے. یعنی سوال یہ پیدا ہوتا ہے کہ یہ پسندیدہ ہو جائے گا یا ناپسندیدہ ہو جائے گا. یہی محتاط اہل علم کا ہمیشہ سے رویہ رہا ہے. مثلا آپ امام مالک کی معتا پڑھیں تو اس معاملے میں بہت صحیح مقام پر کھڑے ہیں. کسی اجتہادی معاملے میں وہ یہ کبھی نہیں کہتے کہ یہ حرام ہے اور یہ حلال ہے, یا کبھی یہ نہیں کہتے کہ یہ واجب ہے یا فرض ہے. وہ یہ کہتے ہیں کہ میں اس کو پسند کرتا ہوں, میں اس کو ناپسند کرتا ہوں. یعنی وہ مکروہ کا لفظ یا پسندیدہ کا لفظ یہ استعمال کریں, مستحب کا لفظ استعمال کریں گے. انا احب ہوں, انا اکرہ ہوں, یہ ان کا عام اسلوب ہوتا ہے, یہی ہونا چاہیے. تو ایک تو فائدہ یہ رہتا ہے کہ قطعی حرمت کا معاملہ نہیں ہوتا, تو انسانوں کے لیے ایک وسعت رہتی ہے اس کے اندر. یعنی اللہ تعالیٰ جواب دے دیں گے تو پھر تو کچھ نہیں ہو سکتا, بات واضح ہو جائے گی. اچھا, دوسرا جو مسئلہ اس سے انسانوں کے لیے پیدا ہو جاتا ہے وہ یہ ہے کہ جیسے جیسے یہ سوالات کیے جاتے رہتے ہیں, اللہ تعالیٰ کی طرف سے معاملہ سخت کیا جاتا ہے. یہ مزاج ہے, اس کو بتایا اللہ تعالیٰ نے. چنانچہ کیونکہ تنقید کرنے والا جو ہے وہ آخر کیوں اللہ تعالیٰ کی اس آزاد فطرت کے اوپر جا کر وہ عمل نہیں کر ڈالتا, اس کی مثال وہ گائے کا مشہور واقعہ ہے. یعنی بنی اسرائیل کو کہا گیا, سورہ بقرہ کا نام جس واقعے سے رکھا گیا ہے, تو ان سے کہا گیا بھائی گائے ذبح کر دو جا کے, مسئلہ ختم ہو جاتا. لیکن پھر اللہ تعالیٰ نے جس گائے پر انگلی رکھی اسے ذبح کرنا آسان نہیں رہا, یعنی اس پہ پھر بہت خرچ آیا, ذبح تو وہ ہو گئی. تو یہ جو دونوں چیزیں ہیں ان کو ملحوظ رکھ کے اللہ تعالیٰ یہ کہتے ہیں کہ یہ قرآن اس وقت نازل ہو رہا ہے, ان تنقیحات میں زیادہ سوالات نہ کرو, اور یہ فرمایا کہ اگر کرو گے تو جواب دے دیا جائے, اور فرمایا کہ جو جواب دیا جائے گا تسوکم, تنگی پیدا کرے, سختی پیدا کر دے گا, یعنی وہ پھر گراں گزرے گا, مسئلہ ہو جائے گا, بہتر یہ کہ نہ کرو. لیکن انسان کرتا, اور جب کرتا ہے تو اسی آیت میں بتا دیا گیا کہ جواب تو دے دیا جائے گا, تو اللہ تعالیٰ نے پھر جواب دے دیا ہے. تو یہ جو حرمتیں ہیں ان کے بارے میں بھی کچھ عقلی سوالات پیدا ہوتے ہیں, جن کو اگر آپ اصطلاح میں بیان کریں تو آپ کہیں گے فقہی سوالات پیدا ہوتے ہیں. چار چیزیں تو بیان کر دی گئی ہیں, ان فقہی سوالات کا جب لوگوں کی طرف سے بار بار تقاضا سامنے آیا تو قرآن نے اس کا جواب دے دیا. چنانچہ یہ جوابات قرآن کی سورہ مائدہ میں آئے ہیں, بعض دوسرے مقامات پر بھی آئے ہیں. یہ کئی سوالات ہیں, یعنی یہ سوالات مردار کی مختلف نوعیتوں کے بارے میں پیدا ہوئے ہیں. یہ سوالات ایک جانور کو اگر ذبح کیا جاتا ہے, اللہ کے نام پر ذبح کیا گیا ایک صورت, اللہ کے نام کے سوا کسی اور کے نام پہ ذبح کر دیا گیا ایک دوسری صورت, اللہ کے نام پر تو ذبح کیا گیا لیکن ذبح کسی دیوی کے تھان پر جا کر کے اس کی نظر کر دیا گیا ایک تیسری صورت, اللہ کے نام پر ہی ذبح نہیں کیا گیا چوتھی صورت. یعنی یہ سوالات جو ہیں ظاہر ہے اس کے بارے میں پیدا ہو جاتے ہیں. تو یہ فقہی سوالات ہیں, قرآن مجید نے مختلف جگہوں پر اس کے جوابات دیے, اس لیے کہ لوگوں نے یہ سوالات سامنے رکھ دی, بحث پیدا ہو گئی, بار بار توجہ دلائی گئی کہ بھائی اس کو تم باری عقل پر چھوڑ دیا گیا ہے, خود کر لینا, کوئی فرق نہیں پڑتا, اس میں آسانی رہے گی, ایک دوسرے کے ساتھ لڑ بھی لوگے, جھگڑ بھی لوگے, اللہ جواب دے رہا ہے تو کوئی گنجائش باقی نہیں رہے گی, اس کے جوابات دے دیے گئے. تو سورہ مائدہ کی جس آیت کی طرف ہمارے عزیز نے اشارہ کیا تھا اس میں انہی سوالوں کا جواب دیا گیا ہے. یہ سوالات اور بھی ہیں, ان کے جوابات بھی قرآن میں دیے گئے ہیں, لیکن اس وقت حلت و حرمت کی پوری بحث قرآن میں کیا ہے یہ ہمارا موضوع نہیں. یہ بحث ہم خور و نوش کی حلت و حرمت کے زیر عنوان کریں گے اپنے موقع پر جا کر. اس وقت بتانا یہ مقصود تھا کہ حدیث قرآن مجید کے ساتھ کیا معاملہ کر سکتی ہے, اور وہ بحث یہاں مکمل ہو جاتی ہے. اسی طریقے سے جو ایک دوسرا سوال تھا فطرت کے مسخ ہونے کے بارے میں, تو اس کے بے شمار اسباب ہوتے ہیں. یعنی ایسا ہوتا ہے انسانی تمدن کی تاریخ جب ہم پڑھتے ہیں تو ایک تو صورت وہ ہے جو آج دنیا میں پیدا ہوئی ہوئی ہے, انسان بڑے مراحل سے گزرا ہے. یعنی ایسا ہوا ہے کہ کسی قبیلے میں ایک آدمی کو کسی کے ساتھ عشق معاشقے کی لت پڑ گئی, قبیلے کی غیرت گوارا نہیں کر رہی, مجرم کے بارے میں سزا کا فیصلہ ہو گیا, رات رات میں دونوں فرار ہو گئے. ایسا ہوا ہے کہ کسی مجرم کو سزا دینے کا کسی اور جرم میں فیصلہ کیا گیا, اس نے محسوس کیا کہ آج کی جیلیں اور آج کی صورتیں تو موجود نہیں تھیں کہ میں اپنی جان بچا سکتا ہوں, نکل گیا. ऐसा हुआ है कि कोई जंग हुई है, जिदाल हुआ है, उसमें दुश्मनी इस इंतहा पे पहुंच गई कि जीना मुश्किल हो गया, पूरा का पूरा कबीला अपनी जान बचाने के लिए कहीं निकल गया है। इस तरह जब लोग निकले हैं तो बाज़ औक़ात उन इलाकों में चले गए हैं कि जिनमें आम तौर पर इंसान को नहीं जाना चाहिए, और ऐसे हालात से दो चार हो गए हैं जाकर कि जिनमें इंसान अपनी मामूल की ज़िंदगी नहीं बसर कर सकता। ये जज़ायर इन डिमांड में जब लोगों को कैद कर दिया अंग्रेज़ों के ज़माने में, तो वहाँ बाज़ चीज़ें जो आम इंसानी ज़रूरत में मैसर नहीं, यानी लोग मजबूर हो गए बार ऐसी चीज़ों को खाने में, इंसान जान बचाने के लिए खाता है उस मौके के ऊपर। अच्छा, वही चीज़ें नस्लन बाद नस्लन इंसान के लिए फिर वो उस दर्जे की कराहत नहीं अपने अंदर रखते। एक बार आपने खाना शुरू कर दिया, पत्ते ही खाने शुरू कर दिए, तो आप उससे मानूस से, ये भी इंसान के अंदर एक अजीब चीज़ पाई जाती है। तो इंसानी फितरत मस्क होने के बहुत से इस्बाब, वो भी इस वक्त मेरा मौजू नहीं है, वो इंशाल्लाह हिल्लत हुरमत की बहस में तफसील से आएंगे। मैं इस वक्त जो चीज़ बयान करना चाहता था वो ये थी कि एक चीज़ अल्लाह ताला की फितरी रहनुमाई है जो हम में से हर इंसान को हासिल है, और उस रहनुमाई के तहत भी हम बहुत सी चीज़ें बयान करते हैं, अखलाक की चीज़ें बयान करते हैं, हम पाकिजगी की चीज़ें बयान करते हैं, हम खाने पीने की चीज़ों के बारे में भी ये बयान करते हैं, और एक वो रहनुमाई है जो हकीकत में अल्लाह ही की तरफ से हासिल होनी चाहिए थी। ये कौन बताता कि जानवर को मेरे नाम पर ज़िबा करो, ये तो ऐसी चीज़ नहीं है ना। अच्छा, जानवर को ये बता दिया कि मेरे नाम पर ज़िबा करो, तो फिर अगला सवाल भी पैदा हो गया था कि किसी और के नाम पर ज़िबा कर दिया जाए तो अब क्या किया जाए, खाया जाए या नहीं खाया जाए। तो इन चीज़ों को अल्लाह ताला ने मौजू बनाकर ये जवाब दिया। एक मसला ये, इस मसले के बारे में अगर इस दायरे के अंदर कोई सवाल है तो आगे बढ़ने से पहले मैं उसको जवाब दे देता। इस दायरे में यानी हुरमत व हिल्लत की बहस में बहुत से सवाल अभी बाकी हैं, वो अपने मौके पर ज़ेर बहस आ जाएंगे। उसमें फ़िकी सवाल भी हैं, उसमें कुरान की आयतों के बाहमी रब भी हैं, वो इंशाल्लाह हम ज़ेर बहस लाएंगे। लेकिन इस दायरे में कि हदीस में जो बात बयान हुई है उसका असर कुरान पर क्या पड़ता है, तो मैंने जिस चीज़ को इस्टेब्लिश करने की कोशिश की अपने हकीर इलम की हद तक वो ये सही है कि मैं इस अप्रोच में मुनफरद हूँ, लेकिन आप इसका जायज़ा ले सकते हैं इल्मी और अकली लिहाज से कि इसकी नौयत क्या है, इससे वो मसला फिल वाक़े हल होता है या नहीं हल होता। अब उसके बाद एक दूसरी बहस को लीजिए अगर कोई सवाल नहीं है तो। ममनुआत में भी दो दर्जे होते हैं, यानी एक दर्जा जो होता है वो हुरमतों का होता है और एक कराहतों का होता है, यानी उसमें भी दोनों दर्जे रहेंगे। एक चीज़ है ममनू है बिल्कुल, यानी इंसान समझता है कि ये ममनू है, और एक चीज़ ऐसी होती है कि इसको ना खाया जाए तो अच्छा है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने रवैयों से दोनों चीज़ों को वाज़ेह किया, यानी गो के बारे में एक मैं नहीं पसंद, ये मुझे अच्छी नहीं लगती, मैं नहीं खाता, यानी आपने उससे अपनी तबई कराहत का इज़हार किया है। और अरबों का मिजाज यही है, सैयदना खालिद ने वो प्लेट आपके सामने से खींची और नहायत रगबत के साथ आपके सामने बैठ गए, खा लिया, तो आपने उस पर कोई नकीर भी नहीं। ठीक, पूरी इंसानियत को रिप्रेजेंट करके बयान कर, यानी क्योंकि अल्लाह ताला ने अंबिया अलैहिस्सलाम के बारे में ये बताया है कि उनको अल्लाह ताला शरे सदर और तथहीर के एक अमल से गुजारता है, यानी उनके ऊपर जो आलाइशें होती हैं उनको दूर कर देता है। ये मैं किसी वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर गुफ्तगू करूँगा तो ये बताऊँगा कि शरे सदर और शक के सदर के ये वाक़ियात जो हैं ये असल में किन हकायक़ को बयान करते हैं। तो ये चीज़ जो है ये अंबिया अलैहिस्सलाम क्या होती है, क्योंकि तो वो पूरी इंसानियत के बारे में बयान करते हैं, बता देते हैं उसके बारे में। अच्छा, उसके अंदर अगर कोई मिसाल के तौर पर बहस भी पैदा होती है तो वो उसी उसूल पर कर ली जाती है जिस उसूल पर आम बहसें की जाती हैं, लेकिन शरीयत के बयान में वो या तो शरीयत को बैन ही बयान करेंगे और या फिकी सवाल का जवाब देंगे। यानी फिकी सवाल तो देखिए जिस तरह आलिम के सामने पैदा हो जाता है, बल्कि जिस तरह अल्लाह ताला के सामने पैदा हो गया। चुनाचे ये भी एक चीज़ है जिसको मैं आगे बताऊंगा जाकर कि मैंने ये फ़र्क किया है कुरान मजीद के अहकाम में कि कुरान मजीद में बयान शरीयत भी है और ख़ुद कुरान की अपनी फ़िक्र भी, यानी कुरान की अपनी फ़िक्र वो है कि जिसमें वो उन सवालात के जवाब देता है जो उसके ज़माना नज़ूल में पैदा हो गए, उनके जवाब वो दे देता है। और इसको कुरान ने बतौर उसूल वाज़ेह किया है ख़ुद कि ये सवालात हमारे सामने बयान करना पेश नज़र नहीं, हम नहीं चाहते थे कि इनका जवाब दो, तुम पूछ रहे हो तो ही ना युनज़्ज़िल अल कुरान, जब कुरान नाजिल हो रहा जवाब दे दिया जाए। जी,
ये जो टैगनेंस की भर्ती और ये जबान का सवाल किया था,
उसूल बता दिया मैंने, तफसीली बहस इंशाल्लाह अज़ीज़ उस पर करूँ। उसूल बता दिया कि इंसानी फितरत के मस्क होने के असबाब क्या होते हैं। لیکن اس پر تفصیلی گفتگو کریں گے جبکہ حرمت و حلت کا مسئلہ زیر بحث آئے گا. یعنی اس سے مقصود یہ ہوتا ہے کہ ہماری بحث دوسرے دائروں میں نہ نکلے، کانسنٹریٹ کر کے ہم اس بات کو سمجھیں. دوسری چیز اب زیر بحث آتی ہے، پہلے اس مسئلے کو دیکھ لیجئے کیا ہے. یعنی جب تک وہ مسئلہ واضح نہیں ہوگا کہ پیچیدگی کیا پیدا ہوئی، یہ اصل میں پیچیدہ مسئلے ہیں جو لوگوں کے سامنے آ گئے قرآن و حدیث کے باہمی تعلق میں، یا یوں سمجھ لیجئے قرآن اور پیغمبر کے باہمی تعلق میں، تو اس میں بحثیں پیدا ہو گئیں. اور آپ دیکھیں کہ کیسی بحث پیدا ہوئی ہے، یعنی نسخ کی بحث پیدا ہو گئی، تحدید اور تخصیص کی بحث پیدا ہو گئی، تغیر اور تبدل کی بحث پیدا ہو گئی، اور قرآن مجید کی اصل حیثیت موضوع بحث بن گئی، یہاں تک کہ سنت و قاضیت الکتاب کا موضوع بن گیا. یعنی بحث کی نوعیت اتنی سنگین ہے اس معاملے میں. تو دوسرا مسئلہ جو اس میں زیر بحث آیا وہ یہ ہے کہ قرآن مجید نے یہ بیان کیا ہے ایک جگہ کے اوپر کہ وہ کون کون سی عورتیں ہیں جن سے نکاح نہیں ہو سکتا. یہ قرآن مجید کی سورہ نساء میں تفصیل زیر بحث آیا. اچھا، اس کی بھی وجہ ایک ہوئی ہے، یعنی کون کون سی عورتیں ہیں کہ جن سے نکاح نہیں ہو سکتا، یہ انبیاء علیہ السلام کے دین میں ہمیشہ واضح رہا ہے، ہمیشہ سے واضح رہا ہے. عربوں کے ہاں چونکہ ایک لمبے عرصے تک دین ابراہیمی کی روایت کی تجدید و اصلاح کا کام نہیں ہوا، تو ہماری امت کو دیکھیے نا، یعنی اتنی روشنی میں کھڑی ہوئی ہے تو بہت سی غلطیاں پیدا ہو گئی ہیں جن کی اصلاح کرنے کی ضرورت ہوتی ہے. تو دین ابراہیمی کی جب تجدید و اصلاح کا کام نہیں ہوا تو بعض حرمتوں کے بارے میں غلط رویے پیدا ہو چکے ہوئے تھے. مثلا قرآن نے ایک مثال دی ہے اس کی کہ اگر کوئی آدمی کسی خاتون سے شادی کر لیتا تھا تو دوسری بیوی سے اس کے بیٹے اس سے شادی کرنے میں کوئی کراہت نہیں محسوس کرتے، بلکہ بہت اطمینان کے ساتھ باپ کی میراث کے طور پر وہ عورتیں بیٹے کو منتقل ہو جاتی تھیں. تو یہ صورتحال ظاہر ہے کہ بڑی ہی مکروہ صورتحال ہے، ایک خاتون باپ کی بیوی رہ چکی ہے. تو انسانی فطرت، قرآن نے اس پہ تبصرہ بھی کیا کہ انہ و کانا فاحشتن و مکتن و سا سبیلا، بہت سخت تبصرہ کیا ہے. یہ تو بے حیائی کی بات، بڑی قابل نفرت بات ہے، نہایت برا طریقہ جو تم نے اختیار کر لیا ہے، یہ ہونا نہیں چاہیے. تو اس چیز کی وجہ سے قرآن نے اپنے عام اسلوب کے مطابق وہاں حرمت و حلتوں کی ایک پوری فہرست بیان کر دی. یعنی یہ بتا دیا کہ یہ نسبی رشتے ممنوع ہیں، یہ رشتے رضاعت کی بنیاد پر ممنوع ہیں، یہ رشتے سحری تعلق سمجھ، سسرالی تعلق جس کو کہتے ہیں، اس کی بنیاد پر ممنوع. تو اس کی بڑی تفصیل قرآن مجید نے کر. اچھا، اب اس میں یہ میں اس سے پہلے چونکہ مسئلہ زبان کی بحث میں زیر بحث لا چکا ہوں تو زیادہ تفصیل کی ضرورت نہیں ہے. اس میں جو مسئلہ پیش آ گیا وہ یہ ہے کہ عربی زبان کا ایک اسلوب ہے قرآن کی عربی زبان کا، اور یہ اسلوب اتنا زیادہ عام ہے کہ اس وقت بیان کیا جائے تو لگتا ہے کیسی عجیب بات، لیکن جب آدمی کو وہ زبان پڑھانا شروع کی جائے، قرآن سے وہ مانوس ہو جائے، عربی ادب سے مانوس ہو جائے، تو اس کے بعد آدمی اس جگہ پہنچ جاتا ہے کہ یہ نہ ہو تو تعجب ہوتا ہے. یعنی یہ چیز جو ہے وہ ہے حذف کا اسلوب. یعنی جس چیز کو الفاظ میں بیان کرنے کی ضرورت نہیں ہے اس کو نہیں بیان کیا، جس چیز پر جملے کے اندر کوئی لفظ دلالت کر دیتا ہے اور ایک ذہین آدمی اس کو سمجھ سکتا ہے اسے نہیں بیان کیا. جو چیز جملوں کے باہمی ربط سے سمجھی جا سکتی ہے اس کو نہیں بیان کیا جائے. جو سوالات مقدر ہیں اور ان پہ اشارہ کر دیا جائے تو ایک عاقل آدمی جان لے گا کہ یہ اس کا جواب مل گیا ہے، ان کو سوال و جواب کے انداز میں بیان کر کے نہیں واضح کیا جائے گا. یعنی اس کی اتنی صورتیں ہیں کہ قرآن مجید کی زبان کی اپریشیشن میں بعد کے لوگوں کو اجمی اثرات کے تحت جو سب سے بڑی مشکل پیش آئی ہوئی. یعنی میں اگر اس کی مثالیں دوں تو یہاں کی بحث نہیں ہے، قرآن پڑھائیں گے تو انشاءاللہ پے در پے یہ چیزیں زیر بحث آئیں گی. اتنی مثالیں ہیں کہ بڑے بڑے نازک مسئلے اس کے نتیجے میں پیدا ہو، بڑے نازک مسئلے، پورے پورے مسائل ہیں، یعنی علم کلام کے مسئلے ہیں، عقائد کے مسئلے ہیں، پیدا ہو گئے اس نتیجے قرآن مجید کے اس خاص اسلوب. اچھا، اسی طریقے سے بعض موقعوں کے اوپر یہ جو حذف ہے یہ زبان کے پہلو سے ہوتا ہے، کنسٹرکشن جملے کے لحاظ سے ہو جاتا ہے، عربی زبان کے اندر کسی فعل کے استعمال کے سلیقے سے ہو جاتا ہے، کسی لفظ کی مخصوص نوعیت جو مفہوم اس میں ہوتا ہے اس کے لحاظ سے ہو جاتا ہے، اور بعض اوقات محض عقلی اقتضا سے ہو جاتا ہے. یعنی وہی ابھی میں نے بیان کیا کہ ایک چیز کا لازمی عقلی تقاضا ہے، بھائی آپ کو یہ بات کہی جائے گی تو دوسری آپ سمجھ لیں گے، یہ عقلی اقتضا ہے. اگر عقلی اقتضا موجود ہے تو لفظوں میں بیان کرنے کی ضرورت نہیں، عامۃ الورود چیز بیان کر دی جائے گی، یعنی ایک عمومی چیز بیان کر دی جائے گی، اس کو حذف کر دیا جائے گا. تو یہ اسلوب تھا اصل میں وہاں، یعنی قرآن کی جو دو آیتیں ہیں جو مسئلہ بنی ہیں کہ ان میں اللہ تعالیٰ نے فہرست بیان کی کہ یہ عورتیں ممنوع ہیں، یہ عورتیں یعنی نکاح کے لیے، ये औरतें ممنوع ہیں, یہ عورتیں ممنوع ہیں, یہ عورتیں ممنوع ہیں, ان میں دو باتیں ایسی بیان کر دیں کہ جن باتوں کا عقلی اقتضا بعض اور کو شامل کرتا ہے, اس کو الفاظ میں بیان نہیں کیا. اچھا, چونکہ صورتحال بھی یہ تھی کہ شروع یہاں سے کیا کہ حرمت علیکم امہاتکم, یعنی یہاں سے شروع ہوئی آیت, تم پر تمہاری مائیں حرام کی گئی ہیں اور بہنیں اور اس کے بعد پوری فہرست, اور ختم کیا تو یہ کہا احل لکم ما وراء ذلکم, اس کے علاوہ سب حلال. تو ایک طرح کا وہی حسر یہاں بھی پیدا ہو گیا تھا, یعنی گویا ایک فہرست بیان کی اور آخر میں یہ بات کہہ دی. اب نبی صلی اللہ علیہ وسلم نے ان عقلی اقتضاءات کو بیان کر دیا, جو بالکل بدی ہی عقلی اقتضاءات, ان کو بیان کر دیا. ان کو بیان کر دیا تو لوگوں نے یہ خیال کیا کہ قرآن مجید کی فہرست میں رسول اللہ صلی اللہ علیہ وسلم نے اضافہ کر دیا, یعنی جو چیز غلطی کا باعث بن گئی. عربی زبان میں آپ یعنی اس کو دیکھیں گے تو آپ کہیں گے بھائی علامہ نے کیوں نہیں بیان کر دیا. سوال یہ ہے کہ اللہ میں 50 جگہوں پر اور یہی کر رہے ہیں, یعنی ان کی بات کرنے کا طریقہ یہی ہے, زبان کا اسلوب یہی ہے. ابھی رات ہی میں ایک مجلس میں بیٹھے ہوئے بتا رہا تھا کہ قرآن مجید میں سورہ آل عمران کی ایک آیت کے اندر 3 جملے ہیں, اور ان 3 جملوں کے درمیان میں ذہنی مقدرات حذف کر دیے. ذہنی مقدرات, یہ بھی قرآن مجید میں ایک عجیب چیز ہے. یعنی میں آپ گفتگو کرتے ہیں تو حاضر کے عالم ہیں نا, یعنی زیادہ سے زیادہ کیا ہوگا کہ آپ کے چہرے کے اوپر اگر سوال محسوس ہوتا تو جواب دے دیں گے. تو اللہ تعالیٰ تو عالم الغیب ہے, یعنی وہ گفتگو کر رہے ہوتے ہیں ذہن میں خطرہ گزرتا ہے آدمی, خدا گفتگو کر رہا ہے نا, تو مخاطبین کے ذہن میں ایک خطرہ گزرتا ہے یا سوال ایک پیدا ہوتا ہے یا ایک الجھن پیدا ہوتی ہے, بغیر اس کا حوالہ دیا اگلے جملے میں جواب دے دیا جاتا ہے. یعنی اب ان دونوں جملوں کے باہمی تعلق میں یہ گیپ واقع ہو گیا. ایک چیز بیان ہو رہی تھی, جب وہ بیان کرتے کرتے درمیان میں ایک ذہنی خطرے کو اللہ تعالیٰ نے, وہ جانتے ہیں نا اس بات کو, محسوس کیا, اور اس مقدر سوال کا جو پیدا ہو سکتا تھا یا پیدا ہو گیا تھا یا اللہ تعالیٰ نے جان لیا کہ پیدا ہو گیا, تو جواب دے. قرآن مجید میں یہ مسئلہ زیر بحث آیا ہے اس آیت میں جو سورہ آل عمران کی آیت ہے, اور ایک مشکل آیت بن گئی ہے اسی کے نتیجے میں. مسئلہ یہ زیر بحث آیا کہ اللہ تعالیٰ یہ کر رہے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں پے در پے ایسی آزمائشیں آ رہی ہیں. اس کو بیان کیا اللہ تعالیٰ نے کہ جب پیغمبر کی بعثت ہوتی ہے, یعنی رسول کی بعثت ہوتی ہے, تو کچھ خصوصی نوعیت کی آزمائشیں نازل کر دی جاتی ہیں. جیسے قرآن نے بیان کیا اصول کے طور پر کہ صحابہ کرام کو خطاب کر کے کہ وَلَا نَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ, یعنی اب یہ جو اس وقت صورتحال پیدا ہو گئی ہے اس میں بعض آزمائشیں ایک خاص حد تک لازمن آنی ہیں. یعنی یہ اس آیت میں بیان کیا گیا, یہ عمومی قانون نہیں ہے, یہ بیان کیا گیا اس کے بارے میں. اچھا, اب یہ آزمائشیں کیوں آتی ہیں, یہ سوال ہے نا, یعنی کیوں آتی ہیں؟ اللہ تعالیٰ کہتے ہیں کہ چونکہ مجھے رسول کے بعثت کے بعد دینونت برپا کرنی ہوتی ہے, یعنی چھوٹے پیمانے پہ قیامت برپا کرنی ہوتی ہے, تو اس لیے قیامت کے دن کیا ہوگا, قیامت کے دن یہ ہوگا کہ پہلے اللہ تعالیٰ اعمال کے لحاظ سے, ایمان کے لحاظ سے لوگوں کو الگ الگ کریں گے, مخلصین الگ ہوں گے, مومنین الگ ہوں گے, کفار الگ ہوں گے, مشرکین الگ ہوں گے, یہ کریں گے. دنیا میں یہ کام کیسے کیا جائے, وہاں تو اللہ تعالیٰ کی میزان لگے گی. تو اللہ تعالیٰ کہتے ہیں کہ میں آزمائش برپا کرتا ہوں اس درجے کی کہ وہ الگ الگ کر دیتے, یعنی اس کا طریقہ یہ ہے. تو اس کو بیان کیا اللہ تعالیٰ نے, یعنی آزمائشیں کیوں آ رہی ہیں, سوال یہ ہے. شروع یہاں سے کیا کہ ما کان اللہ لیذر المؤمنین علی ما انتم علیہ, یعنی اللہ تعالیٰ جو تمہاری عمومی صورتحال ہے اس پر چھوڑیں گے نہیں, حتیٰ یمیز الخبیث من الطیب, جب تک کہ تمہارے بروں کو اچھوں سے الگ نہ کر دیں. یہ اللہ نے فیصلہ کیا, اس وقت کرنا ہے, یہ بات ہوئی. اچھا, اب دیکھیے اس میں ایک, جیسے یہ بات کہی جائے تو ایک فوری سوال پیدا ہوتا ہے ذہن کے اندر, یہ بات آتی ہے اللہ میاں ہے نا, اتنی مصیبت کرنے کی بجائے بتا ہی دیں, ہے یہ سوال. دیکھیے فوراً بات کیا ہے, ما کان اللہ لیطلعکم علی الغیب, اللہ کا یہ طریقہ نہیں ہے کہ وہ اس طرح کی باتوں کے بارے میں تمہیں بتا دیا تھا. اب یہ دیکھیے کیا ہوا ہے, یہ ہوا یہ ہے کہ جو بات کہی گئی اس بات کے اندر جو چیز پیدا ہو رہی ہے اس کے اوپر اگلی آیت آ گئی. اچھا, اگر آدمی اس ساری سیکوینس کو نہ سمجھتا ہو تو وہ کیا کرے گا, وہ یہ کرے گا کہ وہ پہلے یہ بیان کرے گا کہ پہلی آیت میں آزمائش کا قانون بیان ہوا ہے اور دوسری بات آیت میں یہ قانون بیان ہوا ہے کہ اللہ تعالیٰ غیب پر مطلع کرتا ہے. اچھا, اس میں پھر زبان کا وہی مسئلہ ہے کہ وہ غیب کو مطلق لے لیا گیا درحالے کہ اس پر الافلام ہے, اور اس سے مراد اصل میں وہی غیب, یعنی جو لوگوں میں کون مومن ہے کون کافر ہے, तो ये बताया गया कि इस तरह की गैब की जो चीज़ें हैं, इन पर अल्लाह का तरीका नहीं है कि वो लोगों को बता दिया करें, यानी वो ये बताए कि देखो ये मोमिन है ये मुनाफिक है, ये नहीं हो सकता, अलग करना पड़ेगा इस कानून के ज़रिए से। अच्छा, कैसे अलग किया जाएगा? तो आप देखिए कैसे अलग किया जाएगा, इसका जवाब ये है ना कि अल्लाह ताला अपने पैगंबर भेजता है, पैगंबरों में से कुछ ऐसे होते हैं जिनको इक्तदार अता कर देता है, उनके ज़रिए से जब दनूनत बर्पा करता है तो उनकी तलवारों से बर्पा होती है, और ये दनूनत जब बर्पा होती है तो इसके लिए ज़रूरी होता है कि पहले मुतय्यन कर लिया जाए कौन बुरा है कौन अच्छा है, ये पूरी बात है, लेकिन ये ऐसे नहीं बयान की। यानी आप आयतें आप देखिए, माँ कान अल्लाज़रमिन अला मान तुम्ला है, अल्लाह ताला ने इस वक्त ये फैसला कर रखा हुआ है कि उसने सूरत हाल को ऐसे नहीं छोड़ना, वो वाज़े करेगा इस बात को, हत्ता यमीज़ुल खबीस में लगता है। अच्छा, सवाल पैदा हुआ कि ये खुद ही क्यों नहीं बता दिया, जवाब दिया माँ कान अल्लाहुतम अलगैब, अल्लाह का ये तरीका नहीं है। अच्छा, अब ये सवाल पैदा होगा अल्लाह का तरीका क्या है, वल्लाह यजतबी मिन रुसुलिही मा यशा, बस बात तक हो गई, यानी अल्लाह अपने पैगंबरों से कुछ का इंतखाब कर लेता, आगे पूरी बात नहीं बयान, यानी वो आगे बात खत्म हो गई। अच्छा, अब इस चीज़ को अगर इस तरीके से, यानी गोया पूरी बात क्या है कि अल्लाह इस मकसद के लिए पैगंबरों का इंतखाब करके आजमाइश बर्पा करता है, तो अगर ये बात वाजे नहीं तो वही होगा कि पहले से ये समझ लिया जाएगा कि आजमाइश का कानून है, दूसरे समझ लिया जाएगा कि अल्लाह गैब पर मुतला नहीं करते, तीसरे जुमले से समझा जाएगा कि अल्लाह अपने पैगंबरों को गैब का इल्म देते हैं। दरा हाल की मसला जरे बहस नहीं है, और जब आप ये समझ लें कि देते हैं इल्म, तो इल्म गैब की वो मशहूर बहस पैदा हो जाएगी जिस पर पाकिस्तान और हिंदुस्तान में बर्रे सगीर में बरसों से मुनाजरे जा रही है, और ये आयत मौजूद है उस तो आयत में से ये जेर बहस ही नहीं। तो ये जनाब मुश्किलात हैं कुरान मजीद की, तो यहाँ पर भी यही सूरत हाल है, चुनाचे मैंने इसकी मिसालें ज़ुबान की बहस पर दे दी थी, ये दोनों मिसालें वहाँ जेर बहस आ गई थी ज़ुबान की बहस में, इसलिए अब मैं इसकी तशरीह नहीं करता, अगर कोई सवाल पैदा होगा तो जवाब दे दूंगा उसका, इसको पढ़ लीजिए इससे वाज़ेह हो जाएगा। कुरान जिस ज़ुबान में नाजिल हुआ है उसका आम उसलूब है, उसका आम उसलूब है, यानी ये बात बरबनाए बैत नहीं है, बल्कि कुरान की ज़ुबान जब लोग पढ़ते हैं तो ये बात बिल्कुल वाज़ेह हो जाती है, उसका आम उसलूब है कि अल्फाज़ो क़राइन की दलालत, कि अल्फाज़ो क़राइन की दलालत, यानी लफ्ज़ किसी चीज़ पर दलील बन रहा होता है, या कोई करीना कलाम में ऐसा होता है जो किसी चीज़ पर दलील बन रहा होता है, कि अल्फाज़ो क़राइन की दलालत और हुक्म के अकली तकाज़े जिस मफहूम को आप से आप वाज़ेह कर रहे हों उसे अल्फाज में बयान नहीं किया जाता, ये कायदा है। चंद मिसालें मैंने इसलिए दी कि इस्टेब्लिश हो जाए ये बात, ज़ाहिर है कि आप इस जगह पर कि इस चीज़ को अप्रिशिएट कर लें उस वक्त पहुँचेंगे जब उसका बाकायदा बड़े पैमाने पर, यानी उस इतना मानूस हो जाता है फिर आदमी। अब ये जो कुरान की मैंने अभी सूरह आल इमरान की आयत पढ़ी है ये कितनी मुश्किल का बायस है, लेकिन हम लोग जो इसमें जीते हैं तो कोई मुश्किल नहीं पेश आती है, हम पढ़ते हैं तो बिल्कुल वाज़ेह हो जाता है कि ऐसे ही होना चाहिए, इसी तरीके से ये बयान की गई है, उसे अल्फाज में बयान नहीं किया जाता। मुकसम अलह जवाब शर्त जुमला मुअल्ला के मातूफ अलह और तकाबुल के उसलूब में जुमले के बाद अज्जा का हज़्फ़ इसकी आम मिसालें हैं, ये कुछ इस्तलाहात हैं इनको समझ लीजिए। मुकसम अलह यानी कुरान मजीद में ये कई जगह आता है कि कसम खाली है, कुरान में काफ वल कुरान मजीद, यानी ये सूरह काफ है, कुरान मजीद गवाही देता है, ये कसम खाई गई है, ये अरबी ज़ुबान में गवाही देने का उसलूब, दलील के तौर पर पेश करने का अंदाज़ है, ये खुद एक अलग उसलूब है, इस पर भी मैं गुफ्तगू कर चुका हूँ, किस बात पर कसम खाई गई है ये नहीं बयान हुआ, ये मुकसम अलह हज़्फ़ कर दी, यानी वो चूंकि सूरा के पूरे मजमून से बिल्कुल वाज़े है, समझ में आ रहा है क्या है, तो इसलिए उसको बयान नहीं किया अल्फाज से, जैसे ही आप सूरा को पढ़ते हैं तो ये मालूम हो जाता है कि किस चीज़ पर कसम खाई गई, तो इस वजह से उसको हज़्फ़ कर दी। ये इतनी ज़्यादा इसकी मिसालें हैं कि मसला बन गई है लोगों के लिए, मुकसम अलह का हज़्फ़ यानी कसम खाई गई, गवाही पेश कर दी, ये दलील है, किस बात पर दलील है नहीं बयान किया, वो अगला जुमला बता देता है कि असल में ये बात थी, उसके ऊपर आगे बात बढ़ गई। अच्छा, इसी तरह जवाबे शर्त, जब तुम ये करोगे तो, अगर तुमने ये किया होता तो हम भी बात को गुस्से में होते हैं ना, तो खत्म कर देते हैं, ये जवाबे शर्त का हस्ब है। अगर वो जो देखिए ना, इसमें बड़ी अच्छी मिसाल इसकी वो है जहां वाक्य इफ पर तबसरा किया है, अगर अल्लाह की लोगों ने वहाँ एक बड़ी गलती की, यानी एक बहतान लगा दिया गया, फिर लोग उसका शिकार हो गए, फिर उसको आम फैलाया गया, और फिर अल्लाह ताला ने उस पर तंबीह भी की, मामले को वाज़े भी किया और ये हिदायत भी की कि जब इस तरह की बात एक अच्छे आदमी के बारे में, एक ऐसा शख्स जिसकी हैसियत उर्फी मुसल्लम है या कोई ऐसी खातून है, सामने आ गए, तो ऐसा क्यों ना हुआ कि ये बात बयान की गई तो तुम लोगों ने ये कहा होता कि हाज़ा बहतानुन अज़ीम, ऐसा क्यों नहीं कहा? यानी ये तबसरा करने के बाद आखिर में कहा अगर अल्लाह की रहमत और फजल ना होता तो, यानी अब ये इस तो में जो बात है वो आगे अगर बयान कर दिया जाता तो कुछ भी ना होती, वो ख़त्म कर दिया बस, लौला फजलुल्लाह है अलैकुम व रहमतुहु, शर्त मौजूद है, जवाब शर्त नहीं है, तो ये हस्फ कर देता है कुरान में। जुमला मौलला के मातूफ है, यानी ऐसे बात चल रही होती है कि अल्लाह ताला कहते हैं कि मैंने ये किया है, मैंने ये हिदायत की है, मैंने ये हुक्म दिया है, अब उसके बाद ये नहीं कहते ताके ये हो, कहते और ताके ये हो, यानी उसमें जो पहला ताके होता है वो इतना वाज़े होता है कि उसके अल्फाज में बयान नहीं करते, लेकिन और से ये बता देते हैं कि और ताके ये हो। और इसकी भी बड़ी खूबसूरत मिसालें कुरान मजीद में मौजूद है, ख़ास तौर पर सैयदना इब्राहिम अलैहिस्सलाम का जो वो मशहूर मुशाहिदा है जिसमें ये कि कुन्ना नुरी इब्राहिम मलकूत समावात वल्अर्ज़, उसकी मिसाल भी मैंने दी थी, हम इब्राहिम को इसी तरीके से ज़मीन व आसमान की बादशाही में अपनी आयात दिखाया करते थे। अब उसके बाद ये बयान करना था ना, ताकि इसके ज़रिए से उसे शरह सदर हासिल हो, ताकि इसके ज़रिए से वो दीन के मामले में एक सही नुक्ता नज़र, ये वाज़े है ना बात, आखिर क्यों दिखाया जाएगा? और ये नहीं कहा भले ये कूना मिलल मोहकिन, यानी फ़ौरन बात उसके आ गया, और इसलिए ताकि वो यकीन करने वालों में से, ये जायद बात है, यानी पहली बात को हज़्फ़ कर दिया, वो वाज़े है कलाम से, उसको नहीं बयान किया। ये जुमला मौलला का मातूफ अलह है, यानी फ़नी ज़ुबान में बयान करेंगे जुमला मौलला कौन सा होता है जिसमें वजह बयान की जाए, ताके वाला जुमला जुमला मौलला है, और उसका मातूफ अलह क्या है, यानी उसमें एक और होगा उस और से पहले का जुमला, वो मातूफ अलह हो जाएगा उसका, तो हज़्फ़ कर देंगे। अच्छा, तकाबुल के उसलूब में जुमले के बाज़ अज्ज़ा का हज़्फ़, यानी एक जुमले के अंदर कुछ हिस्से बयान कर दिए, दूसरे में कुछ दूसरे हिस्से बयान कर दिए, दूसरों से ये समझ लीजिए, इनसे वो समझ लीजिए, जिसकी वो मिसाल मैंने यहाँ दे भी दी है और उस वक्त भी आपको लिख कर दे दी थी कि उसको देखिए उसमें किस खूबी के साथ एक हिस्से के अंदर के अज्ज़ा हज़्फ़ कर दिए हैं, फिर दूसरे हिस्से के अज्ज़ा हज़्फ़ कर दिए। तो ये आम मिसालें हैं, यानी ये चंद इसलिए मैंने वाज़े कर दी कि जब भी कोई आदमी अरबी ज़ुबान सीखना चाहे कुरान मजीद की तो उस पर ये बात वाज़े रहनी चाहिए। सूरह निसा की आयत मीरास में मिसाल के तौर पर फ़ौ कसनतैन से पहले इसनतैन का हज़्फ़ हुआ है, यानी दो बहनों का हिस्सा बयान करना है, दो से ज़्यादा का भी बयान करना है, एक का भी बयान करना है, एक का कर दिया, दो से ज़्यादा का कर दिया, दो को हज़्फ़ कर दिया, यानी ये तरीका वो मैं बयान कर चुका हूँ कैसे किया है। मिसाल के तौर पर फ़ौ कसनतैन से पहले इसनतैन, फले उम्मे सुलस के बाद वले अभी ही सुलसान, और फले उम्मे सुदस के बाद वले अभी है, या इसके हम मानी अल्फाज ये, यानी पूरे पूरे टुकड़े हैं जो मीरास की आयतों में हज़्फ़ हो गए, और जब वो हज़्फ़ हो गए हैं और नहीं समझे गए तो फिर उसके नतीजे में पूरे हिस्से धर्म भरम हो गए, लेकिन बहरहाल उसलूब यही है, यानी ऐसे है ना कि मसलन ये बयान किया गया कि अगर तुम्हारे माँ बाप ही तुम्हारे वारिस हैं तो माँ का हिस्सा 1/3 है, ये कहने की ज़रूरत नहीं है कि बाकी बाप का, उसकी वजह यह है कि जब ये कह दिया कि अगर माँ बाप ही वारिस हैं तो कुरान ने इसको अल्फाज में बयान नहीं किया, अब नहीं बयान किया तो फिर वो मसला पैदा हो जाता है, यानी बाप का हिस्सा एक सूरत में ये बन गया कि माँ का 1/6 लोगों ने बना दिया, वो तो बयान हुआ है, और 5/6 बाप के, पूरा निज़ाम धर्म भरम उससे हो जाता है। दरा हाले कि वहाँ पर जो जुमला है वो ये है कि अगर बहन भाई हों तो माँ का हिस्सा वही 1/6, अब ये कहना था ना, और बाप का ही वही, तो बाप का भी वही, ये नहीं कहा अल्फाज में नहीं कहा, और जब नहीं कहा तो लोगों ने कहा कि माँ का तो 1/6 बयान हो गया तो बाकी कितना रह गया, 5/6 तो दे दिया उन्होंने उसको, तो ये मैंने उसकी मिसालें बयान कर दी। सूरह निसा की आयत 127 में ये आयत भी बड़ी दिलचस्प आयत है, यानी सूरह निसा में ये 127 चार नंबर सूरह की आयत है, इसमें बड़ी दिलचस्प ये है कि जो सवाल पैदा हुआ है उसका जवाब देना शुरू किया, और जवाब दो है, एक सवाल पैदा हुआ है बेवा औरतों के बारे में, बेवा औरतों के बारे में एक सूरह के शुरू में कानून बयान किया गया था, ख़ास तौर पर वो बेवा औरतें जिनके यतीम बच्चे हों, तो यतीम बच्चे एक हैं और बेवा औरतें एक हैं, कुछ मसले उनके बारे में कुछ उनके बारे में है, बेवा औरतों के बारे में सवाल का जवाब भी देना है और यतीमों के बारे में भी देना है, बेवा औरतों के बारे में सवाल को शुरू इस तरीके से किया है कि अब जवाब की जरूरत बाकी नहीं रही, तो क्या किया है, यतीमों के बारे में जवाब देकर बात करते हैं। यानी सवाल को शुरू करने का स्टाइल इस तरह का इख्तियार किया है कि वो समझ में आ जाता है बिल्कुल कि ये तो यही बात कहनी थी। अच्छा, वो क्यों किया गया है, यानी उसके अपने अपने फायदे होते हैं। ऐसा होता है ना बाद अवत, एक आदमी असल में, यानी सवाल क्या था, सवाल ये था कि बेवा औरतें जो हम निकाह तो कर रहे हैं इनके यतीमों की परवरिश के लिए, तो मेहर क्यों दें, है ना, खिस्सत इंसान के अंदर ही। यानी वो अल्लाह मियाँ ने ये बात जो है बयान करनी है कि बड़ी नामकूल हरकत कर रहे हैं, तो ये वाजे ना होती अगर जवाब दे दिया जाता कि मेहर दो, ये नहीं कहा, बल्कि शुरू बात इस तरीके से की कि आदमी पर वाजे हो गया कि वो बहुत अहमक है ये सवाल करके, तो सवाल की हमाकत वाजे करके वह अंत कूमू लिल यतामा बिल किस्त, वह अंत कूमू, यानी वो वाओ एक दाखिल की और ये अगला हिस्सा ख़त्म कर दिया उसके अंदर से। मातूफ अला इसी उसलूब पर हस्फ किया गया है। तो ये कुरान मजीद की ज़ुबान के बास नाजुक पहलू। सूरह अनाम 6 नंबर सूरह है, इसमें एक आयत इस तरह आई है, वमा मिन दाबतिन फिल अर्ज़ वला तायरिन यतीरो बिजना है इल्ला उममुन अमसालकुम, और कोई जानवर नहीं जो ज़मीन पर अपने पाँव से चलता हो और कोई परिंदा नहीं जो फ़ज़ा में अपने दोनों बाजुओं से उड़ता हो, मगर ये सब तुम्हारी ही तरह उम्मतें हैं, ये कुरान ने कहा है। अब ये जो तर्जमा मैंने किया है इसके मुकम्मल अल्फाज जो हैं वो हैं नहीं असल में इसके अंदर, यानी और कोई जानवर नहीं जो ज़मीन पर चलता हो अपने पाँव से, ये अल्फाज नहीं हैं, और कोई परिंदा नहीं जो फ़ज़ा में अपने दोनों बाजुओं से उड़ता हो, दोनों बाजुओं से उड़ता के अल्फाज हैं लेकिन फ़ज़ा में के अल्फाज नहीं हैं असल में। इल्ला उम्मन अमसालुकुम, किया क्या है, किया ये है कि उधर कहा कि कोई जानवर नहीं जो ज़मीन में है, तो आगे कहा है ना कोई परिंदा नहीं जो फ़ज़ा में उड़ता है, तो फ़ज़ा में उड़ने के मुकाबले में क्या है, ज़मीन पर अपने पाँव से चलना, वो इधर ख़त्म कर दिया। इधर कहा है ना ज़मीन में और उधर फ़ज़ा में नहीं बयान किया, और ये बयान कर दिया कि अपने बाजुओं से उड़ता है, यानी ये गोया मुकाबिल के अल्फाज का हस्फ है। इसमें देख लीजिए मुकाबिल के बाद अल्फाज हस्फ हो गए हैं, मसलन जुमले के पहले हिस्से में फिलर्ज है ज़मीन में, तो दूसरे हिस्से में फिर समा का लफ्ज़ नहीं आया, आसमान में या फ़ज़ा में वो नहीं आया। इसी तरह दूसरे हिस्से में यतीरों पर जना है अपने दोनों बाजुओं या अपने दोनों परों पर उड़ता है कि अल्फाज हैं, तो पहले हिस्से में तदब्बो अला रजुलैहा या अर्जुलैहा, यानी वो अपने दोनों पाँव पर चलता है, ये अल्फाज हस्फ हो गए। हमारी ज़ुबान में ये उसलूब बेशक नहीं है, लेकिन कुरान की अरबी मुअल्ला में इसकी मिसालें जगह जगह देखी जा सकती हैं। सूरह निसा में जहाँ कुरान ने उन औरतों का जिक्र किया है जिनसे निकाह जायज़ नहीं है, वहाँ दो मकामात पर यही उसलूब है। यानी ये असल में एक उसलूब पहले इस्टेब्लिश कर लीजिए, उसके बाद ज़ाहिर है वहाँ वही इख्तियार किया गया है। अब उसको अगर ठीक समझ लिया जाएगा तो कोई मसला नहीं, और अगर नहीं समझा जाएगा तो फिर ये सवाल पैदा हो जाएगा कि भाई ये 15 औरतें तो अल्लाह तआला ने ममनू करार दे कि ये कह दिया बाकी हलाल हैं, तो पैगंबर क्यों कह रहे हैं। तो आयत ये मैं इससे पहले इस पर गुफ्तगू कर चुका हूँ, वह उम्महातुकुम अल्लाती अर्दानकुम व अख्वातुकुम मिनर रज़ा, और तुम्हारी वो माएँ भी हराम हैं जिन्होंने तुम्हें दूध पिलाया, और रज़ात के इस ताल्लुक़ से तुम्हारी बहनें भी। बस कुरान ने बात यहाँ ख़त्म कर दी, यानी रज़ाई रिश्तों में दो का जिक्र किया है, माँ और रज़ात के ताल्लुक़ से जो बहन बनती है, यानी एक औरत का दूध एक बच्चे ने पिया और एक दूसरी बच्ची ने भी पिया है, तो ये ममनू हो गई माँ होने के हिसाब से, और वो क्यों, ये सवाल पैदा होता है ना। अगर तो बात इतनी होती कि जिस औरत का दूध पिया वो हराम है, कोई सवाल नहीं पैदा होता, बात ख़त्म हो गई, भाई औरत का दूध पिया हराम हो गई, औरत का दूध पिया वो हराम हो गई, एक दूसरे बच्चे ने उसी औरत का दूध पिया है वो भी हराम हो गया। तो अब अगली सवाल ये पैदा होता है कि भाई अगर वो दूध पीने से दूसरी लड़की हराम हो गई है तो फिर इसका मतलब क्या हुआ, बहन बन गई है ना, इसके मानी यही है, कुरान यही कहता है कि बहन बन गई है, तो उसकी खाला खाला क्यों नहीं बनी, उसकी बहन खाला क्यों नहीं बनी, उसके शौहर की जो बहन है फूफी क्यों नहीं बनी, दूध पी लिया ना, तो दूध पीने के ताल्लुक से अगर बहन रिश्ते में आ गई है तो बाकी क्यों नहीं आई। तो ये चूंकि अकली इक्तदा है, बिल्कुल बिलबदात वाजे है, ऐसा ही होना चाहिए, नहीं बयान किया कुरान, यानी इतनी सी बात है। पहले हुक्म में कुरान ने रज़ाई माँ के साथ रज़ाई बहन को भी हराम करार दिया है, बात अगर रज़ाई माँ ही पर ख़त्म हो जाती तो इसमें बेशक किसी इजाफे की गुंजाइश न थी, लेकिन रज़ात का ताल्लुक अगर साथ दूध पीने वाली को बहन बना देता है, बना दिया ना कुरान ने, हराम कर दिया, لیکن رضاعت کا تعلق اگر سات دودھ پینے والی کو بہن بنا دیتا ہے تو بالبداہت واضح ہے کہ رضائی ماں کے دوسرے رشتوں کو بھی یہ حرمت لازمن حاصل ہو جائے گی۔ دودھ پینے میں شراکت کسی عورت کو بہن بنا سکتی ہے، تو رضائی ماں کی بہن کو خالہ، اس کے شوہر کو باپ، شوہر کی بہن کو پھوپھی، اور اس کی پوتی اور نواسی کو بتیجی اور بھانجی کیوں نہیں بنا سکتی؟ یہ ہے عقلی اقتضاء کا حاصل، یعنی عقل جو ہے وہ قطعیت کے ساتھ کہہ رہی ہے کہ ایسا ہونا چاہیے۔ تو جب عقل کہہ رہی ہے تو پھر عاقل کو سمجھ لینا چاہیے، یہ ہے اصل میں مسئلہ۔ یہ قرآن کا منشا ہے، یعنی قرآن یہی کہنا چاہتا ہے۔ اور اخواتوں کو من الرضا کے الفاظ اس پر اس طرح دلالت کرتے ہیں کہ قرآن پر تدبر کرنے والے کسی صاحب علم سے اس کا یہ منشا کسی طرح مخفی نہیں رہ سکتا۔ یہی معاملہ دوسرے حکم کا ہے، زن و شو کے تعلق میں بہن کے ساتھ بہن کو جمع کرنا۔ قرآن کہتا ہے اس سے تعلقات میں فحش پہلو پیدا ہو جاتا ہے، ایک بہن دوسری بہن ایک ہی نکاح میں جمع ہو گئی، یہ یعنی وہ تطہیر کے اور تزکیے کے تقاضوں کے خلاف ہے۔ بہن کے ساتھ بہن کو جمع کرنا اگر اسے فحش بنا دیتا ہے تو آپ دیکھیے کہ اس میں دو اور تعلقات بڑے اہم اور نازک ہیں، پھوپھی کے ساتھ بھتیجی ایک نکاح میں جمع کر دی گئی، خالہ کے ساتھ بھانجی جمع کر دی گئی، وہ تو بہن کے ساتھ بہن کی، تو ماں کے ساتھ بیٹیاں جمع ہو گئی۔ یعنی یہ تعلق جو ہے یہ اتنا بدی ہے انسانی رشتوں کو جو بھی آدمی سمجھتا ہے، تو پھوپھی کے ساتھ بھتیجی اور خالہ کے ساتھ بھانجی کو جمع کرنا بھی گویا ماں کے ساتھ بیٹی ہی کو جمع کرنا ہے۔ لہٰذا قرآن کا مدعا لا ریب یہی ہے کہ ان تجمعوا بین الاختین و بین المرات و امتها و بین المرات و خالتها، یعنی پوری بات یہ تھی، وہ یہی کہنا چاہتا ہے۔ لیکن بین الاختین کے بعد یہ الفاظ اس نے اس لیے حذف کر دیے ہیں کہ مذکور کی دلالت اپنے عقلی اقتضاء کے ساتھ اس محذوف پر ایسی واضح ہے کہ قرآن کے اسلوب سے واقف اس کا کوئی طالب علم اس کے سمجھنے میں ہرگز غلطی نہیں کھا سکتا۔ یعنی یہ عقلی اقتضاء کا حذف ہے، ایک چیز بداہتن بالکل ویسی ہے جیسی کہ ممنوع قرار دی گئی ہے، اس کو الگ کرنا ممکن نہیں ہے، تو ظاہر بات ہے کہ اس کو بیان نہیں کیا جائے گا۔ چنانچہ دیکھیے رسول اللہ علیہ وسلم نے اس معاملے میں صرف دو باتیں کہیں اور دونوں میں صرف اس کو واضح کیا۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا ہے یحرم من الرضا ما یحرم من الولادہ، ہر وہ رشتہ جو ولادت کی بنا پر حرام ہے رضاعت کے تعلق سے بھی حرام ہو جاتا ہے، بات وہی ہے جو اوپر بیان ہوئی۔ دوسری بات فرمائی لا یجمع بین المرأة و امتها ولا بین المرأة و خالتها، عورت اور اس کی پھوپھی ایک نکاح میں جمع ہو سکتی ہے نہ عورت اور اس کی خالہ۔ یعنی یہ گویا عقلی اقتضاء کو نبی صلی اللہ علیہ وسلم نے بیان کر دیا۔ کسی نے سوال کیا ہوگا، کسی نے پوچھا ہوگا، کسی آدمی نے اس معاملے میں تردد محسوس کیا ہوگا، یا یہ محسوس کیا ہوگا کہ یہ ایسا حذف ہے کہ جس کے بارے میں بعد کے آنے والے زمانوں میں کوئی بحث پیدا ہو سکتی ہے، تو حضور نے اس کو واضح کر دیا۔ آپ کے یہ ارشادات قرآن کے اسی مدعا کا بیان ہے، ان میں شرع و بیان کے حدود سے ہرگز کوئی تجاوز نہیں ہوا۔ یعنی یہ بالکل ٹھیک وہی بات ہے کہ جو قرآن کہنا چاہتا ہے، جو قرآن کا منشا ہے، جو قرآن کا مدعا ہے، اس لیے نہ یہ تغیر ہے نہ یہ قرآن مجید میں کوئی تبدیلی ہے، یہ تو اصل میں جو بات جیسے اوپر کی آیتوں میں ہم نے فوکسنتین نکال کے دکھا دیا، ہم نے فل عرض نکال کے دکھا دیا، جس طرح وہاں پہ بعض محذوفات کھول دیے ہیں حضور نے بھی کھول دیے۔ تو یہ جناب دوسرا مسئلہ ہے، اور سب سے زیادہ یہ مسئلہ بنا ہے اس سارے قانون یا اصول کے پیدا ہونے کا باعث۔ سورہ وقت ہے نا ابھی، جی ایک منٹ ہے، اچھا پھر تو شروع نہیں کرنا چاہیے۔ تو یہ جناب میں نے آپ کے سامنے گویا دو مثالیں عرض کر دی، یہ چند مثالیں ہیں جو باعث بنی ہے اس کا، نازک ترین زیر بحث لا چکا ہوں، یعنی جس پر لوگ کوئی بات سننے کے لیے کبھی تیار نہیں ہوئے، اس کے بعد والی بڑی آسانی سمجھ میں آ جائیں گی، وہ اتنی زیادہ مشکل نہیں۔ جی 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 اچھا یعنی اس چیز کو ریپرزینٹ نہیں، دیکھیے بات یہ ہے میں نے اس کے بارے میں اشارہ کیا تھا کہ جو فطرت کے ممنوعات ہیں ان کے دو درجے ہیں، یعنی ناپسندیدہ چیزیں ممنوع چیزیں، ہر جگہ پر یہ دونوں رہیں گے، ہمیشہ رہیں گے۔ جب اس سے فقہی سوالات پیدا ہوتے ہیں تو وہاں بھی دو ہی درجے بن جاتے ہیں، अच्छा, सारे दीन में ऐसा ही होता है कि बाज़ चीज़ें नापसंदीदा होंगी, तो नापसंदीदगी में मना नहीं किया जा सकता, यानी वहाँ सिर्फ नापसंदीदगी के इजहार पे इक्तफा कर ली जाएगी। हुजूर ने उस मौके पर ये बात वाज़े कर दी। फ़र्द फ़र्द का मुख्तलिफ हो सकता है, यानी ये असल में वो जगह है कि जहाँ पर ज़ाहिर है कि कौमों के अपने मिजाज के लिहाज से, तबीयत के लिहाज से फ़र्क वाक़ हो जाएगा, और इंसान की नफ्सियात ही पाकिजगी का बायस बनती है। यानी एक चीज़ से अगर हम बहुत मानूस हो जाते हैं तो बाज़ औक़ात उसकी गलाज़त का भी वो एहसास नहीं हमारे अंदर रहता, तो ये फ़र्क भी वाक़ होता जाता है।
ये बात यह है कि जिस जुबान में कोई किताब लिखी जाएगी उस जुबान की असालीबी का बेहतरीन नमूना उसको हो जाता है। यानी अगर अल्लाह ताला ये काम कर देते तो अरबों के यहाँ तो कुरान मजीद जुबानों बयान का मौजज़ा होने की बजाय इसी बुनियाद पर रद्द हो जाता, इसी बुनियाद पर रद्द हो जाता। यानी वो तो अपनी अरबों का मिजाज तो जब हम उनका अदब पढ़ते हैं तो मालूम होता है कि तौहीन समझते हैं अपनी, कि एक बात को हम समझ सकते हैं अल्फाज में बयान क्यों कर रहे हैं। तो जुबान में ये नहीं देखा जा सकता भाई, जुबान के असालीब बदलते रहते हैं, तरीके बदलते रहते हैं। आज सूरत हाल ये हो गई है कि जब तक 15 चूंके और चुनाचे ना लगाए जाएं लोग बात ही नहीं समझते। इसका बड़ा आप देखिए, आप अंदाज़ा करें कि आम सा शेर पढ़ दीजिए, तो क्योंकि अब लोगों का एक मशीनी दौर आ गया है, टेक्नोलॉजी का दौर है, इसके अंदर लोग बहुत मसरूफ़ हैं, शायरी अदब के साथ उस तरह की मुनासिबत नहीं रही, रोज़मर्रा की ट्रेनिंग भी नहीं होती, तो एक आम सा शेर पढ़ दिया जाए तो बाद अवत लोगों को समझाने में मुश्किल होती है, पीछेड़ निकलते। लेकिन दिल्ली और लखनऊ की तहजीब का मताला करने से मालूम होता है कि नाजुक नाजुक तलमीहात के शेर लोग पढ़ते हैं और गली और बाजारों में मुशायरे हो रहे हैं, लोग गाते रहे। तो जाहिर है कि उस मौके के ऊपर जो बात कही जा सकती है और लोगों से जो तवक्को की जा सकती है वो आज नहीं की जा सकती। इसमें एक ही जुमला मैं ये कहूँगा कि कभी हाजिर को माजी में दाखिल करके किसी चीज़ को नहीं सकते, ये बड़ा मुगालता होता है। माजी की चीज़ है तो माजी में जाना पड़ेगा और हाजिर की चीज़ है तो हाजिर में बैठना।
हजरत के उसूल को तो सब जानते हैं, हजरत के उसूल में क्या क्या इतलाकात है ये असल में, यानी ऐसा नहीं है कि हजरत का उसूल नहीं सब मानते, तो मानते हैं, लेकिन ये कि उसमें कितनी वसत है, वो कहाँ कहाँ उसका इतलाक होता है। इसमें ऐसे लगता है कि जैसे ये जो इन्होंने सवाल किया ना, यही सूरत हाल है, वो कहते हैं नहीं होना चाहिए, इस वजह से बड़ा कम उसको वो गवारा करते हैं, जबकि अरबी जुबान कुरान की पढ़े तो मालूम होता है बहुत होना चाहिए, यानी इसमें ज्यादा और कम होना चाहिए। इन जगहों पर